मानिसले के गर्न सक्छ? के लाग्छ तपाईँहरूलाई? उसले आफू बस्नलाई घर बनाउन सक्छ, यात्रा गर्नलाई साइकल, कार, पानी जहाज, हवाई जहाज पनि बनाउन सक्छ, उसले चन्द्रमामा घडेरी पनि किन्न सक्ला, सके घर पनि बनाउन सक्ला। तर एउटै कुरा मानिसले गर्न सक्दैन, त्यो के होला? मानिसले के कुरा गर्न सक्दैन? त्यो हो, उसले आफूलाई पापबाट बचाउन सक्दैन। उसो भए यो पापबाट कसले बचाउन सक्छ त? पापबाट हामीलाई कसले बचाउन सक्नुहुन्छ? आउनुहोस्, यहुदाको पत्रबाट लेखक यहुदाले यसबारे के भन्नुहुन्छ, यी प्रश्नको उत्तर यहुदाको पत्रबाट बुझ्ने प्रयास गर्नेछु। यहुदाको पत्र, म सँगसँगै तपाईँहरूले पनि आफ्नो बाइबलमा खोल्नुहोस्। यो तपाईँले बाइबलको नयाँ नियमको अन्तिम पुस्तक, प्रकाशको पुस्तकभन्दा अगाडि र तेस्रो योनाको पत्रभन्दा पछाडि पाउन सक्नुहुनेछ। यहुदाको पत्र, पद 24 र 25, आशा गर्दछु यहाँहरू सबैले पाइसक्नु भएको छ। नजिकको साथीलाई यदि निकाल्नलाई सङ्घर्ष गरिराख्नु भएको छ भने तपाईँले सहयोग गर्न सक्नुहुन्छ। यहुदाको पत्र, पद 24 र 25, यहाँ सबैको निम्ति म पाठ गर्नेछु, पढ्नेछु। तपाईँहरूले पनि ध्यान दिएर आफ्नो बाइबलमा सुन्दै त्यसलाई पछ्याउनु होला। अब जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामान्य निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, उही एकमात्र परमेश्वर हाम्रो मुक्तिदातालाई यीशु ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग युग पहिलेदेखि आज र सदा सर्वदा भइरहोस्। आमेन। आजको वचनको मुख्य विचार, केवल एकमात्र परमेश्वरले हामी विश्वासीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ। उहाँमा भरोसा गर, किनकि उहाँ मात्र योग्यका परमेश्वर हुनुहुन्छ। फेरि पनि तपाईँहरूको निम्ति दोहोऱ्याउँछु, केवल एकमात्र परमेश्वरले हामी विश्वासीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ। उहाँमा भरोसा गर, किनकि उहाँ मात्र योग्यका परमेश्वर हुनुहुन्छ। आजको वचनमा तिनवटा बुधा रहेका छन्। आजको वचनमा तिनवटा बुधा रहेका छन्। पहिलो बुधा, केवल परमेश्वरले मात्र हामीलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ। केवल परमेश्वरले मात्र हामीलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ। दोस्रो बुधा, केवल परमेश्वरले मात्र हामीलाई उहाँको महिमाको सामुने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ। दोस्रो बुधा, केवल परमेश्वरले मात्र हामीलाई उहाँको महिमाको सामुने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ। अन्तिम तेस्रो बुधा, केवल परमेश्वर मात्र हाम्रो आराधना ग्रहण गर्ने योग्यका परमेश्वर हुनुहुन्छ। केवल परमेश्वर मात्र हाम्रो आराधना ग्रहण गर्ने योग्यका परमेश्वर हुनुहुन्छ। पद 24 कसरी सुरु हुन्छ? सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। अब जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, यो अब शब्दले अगाडिको केही कुराहरू भइसकेको भन्ने अनुमान लाउन सक्छौँ। अर्थात् यो शब्दले अगाडि केही भइसकेको घटनाहरूलाई जोडिरहेको छ। अगाडि के भइरहेको थियो त यो पत्रमा, अथवा के भइसकेको छ? यही पत्रको 4 पदमा हेऱ्यौँ भने, सबैले आफ्नो बाइबललाई नछोड्नु होला, पछ्याउनु होला म सँगसँगै, तपाईँहरूले आफ्नो बाइबललाई पछ्याउनु होला। पद 4, लुक एट योर बाइबल वर्स 4, द सेम बुक, बुक अफ जुड। किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही कोही मानिसहरू गुप्त रूपले तिमीहरूको माझमा पसिसकेका छन्। तिनीहरू ईश्वरीन मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन् र हाम्रा एकमात्र स्वामी र प्रभु येशु ख्रीष्टलाई इन्कार गर्छ। पदमाजमा हेऱ्यो भने विश्वास नगर्नेहरू क्रमशः अधिकारको मर्यादा कायम नराख्नेहरू, अस्वाभाविक काम बासनामा फँसेर व्यभिचार गर्नेहरू, शरीरलाई अशुद्ध तुल्याउनेहरू, परमेश्वरको अधिकारमाथि उहाँको सृष्टिप्रति ठट्टा गर्नेहरू, निर्बुद्धिहरू, धन्दै नमानी आफ्नै मात्र ख्याल राखेर बेसरी खानेहरू, अधार्मिक भक्तिहीन कार्य गर्नेहरू, फतफटाउनेहरू, असन्तुष्टिहरू, यिनीहरू दण्डको भागीदार, परमेश्वरको न्यायमा पर्नेहरू, नरकको कहिल्यै आगो ननिभ्ने ठाउँको निम्ति तयार भएकाहरू, यी कुराहरू भइसकेका छन् यहुदाको अगाडिका पदहरूमा। यस्ता झुटा शिक्षकहरूको झुटा शिक्षा जताततै फैलिएको छ। यसबाट यो प्रश्न हुन्छ कि त्यो समयमा र अहिले यो संसार पापले गाजेको छ जहाँ हामी बसोबास गरिरहेको छौँ। प्रिय चर्च, तपाईँ सायद पापको भुमरीमा पर्नुभएको होला, यसको जन्जालमा फस्नुभएको छ होला। तपाईँ के गरौँ कि नगरौँ भन्ने अलमलमा हुनुहुन्छ होला। चिन्ता नगर्नुहोस्, हरेस नखानुहोस्, किनकि परमेश्वरले तपाईँ हामी विश्वासीहरूलाई, उहाँका मानिसहरूलाई त्यो पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ। आजको वचनको पहिलो बुदा, केवल परमेश्वरले मात्र हामीलाई पापमा फस्नदेखि बचाउनुहुन्छ। कसले कसलाई बचाउनुहुन्छ भन्ने जान्नुभन्दा पहिला यो पाप भनेको के हो यो बुझ्न अति जरुरी छ। यो पाप भनेको के हो, यसले के गर्छ, किन यो मानव जातिको निम्ति अति नै गम्भीर समस्या हुन पुग्यो। रोमीको पुस्तक 6:23 के भन्छ, म सँगसँगै तपाईँहरूले आफ्नो बाइबललाई निकाल्नुहोस्। तपाईँले पुस्तक प्रेरितको पुस्तकभन्दा पछाडि र पहिलो कोरन्थीको पुस्तकभन्दा अगाडि पाउन सक्नुहुन्छ। रोमी 6:23 आफ्नो बाइबलमा हेर्नुहोस्। रोमी 6:23 यसरी भन्दछ, तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान येशू ख्रीष्ट हाम्रो प्रभुमा अनन्त जीवन हो। पापको ज्याला मृत्यु हो। प्रियहरू, पापमा रहेको मानिस मृत हो, मृत मानिसले केही पनि गर्न सक्दैन। तर परमेश्वरले पुत्र येशू ख्रीष्टद्वारा हामीलाई, तपाईँलाई, हामीलाई, मलाई, हामी पापी मानिसलाई हाम्रो पाप क्षमा गरिकन अनन्त जीवन दिनुभयो। पुनः यहुदाको पत्रमा फर्किनुहोस्, पाप एक ठुलो विश्वव्यापी समस्या हो। तपाईँको निम्ति सबैभन्दा ठुलो समस्या के हुनसक्छ, रोग बिमार हो कि, भोकमरी, गरिबी, अशान्ति हो कि, परिवारमा कलह, हत्याहिंसा, व्यभिचार, लोभ, ईर्ष्या, डाहा, निन्दा, यस्तै अरू यस्ता धेरै पापका स्वरूपहरू छन्। तिनीहरू मुख्य पाप होइनन्। मुख्य असली समस्या भनेको त पाप हो, जो तपाईँको, मेरो, हाम्रो सबैभन्दा ठुलो समस्या हो, जुन परमेश्वरप्रति हामीले गरेको विद्रोह हो। उत्पत्ति 3 उल्लेखित अनुसार पहिलो मानिस आदम र हव्वाले गरेको, परमेश्वर विरुद्ध गरेको विद्रोह हो। फलस्वरूप त्यही समयदेखि नै उनीहरू आत्मामा मरे र परमेश्वरको सम्बन्धदेखि टाढा भए। आज त्यही पाप, त्यही विद्रोह, त्यही सम्बन्धदेखि टाढा भएका, त्यही समस्या, त्यही पाप आज सबै मानिसहरूमा छ, त्यो सबै मानिसहरूमा सरेको छ। पापले माने परमेश्वरसँगको सम्बन्धदेखि अलग पार्छ र टाढा बनाउँछ। पापको नतिजा मृत्यु हो र यस मृत्युले नरक पुर्याउँछ, जहाँ कहिल्यै आगो निभ्दैन, जहाँ रुवावासी दुःख कष्टको अन्त्य कहिल्यै हुँदैन, त्यहाँ मर्न चाहेर पनि मर्न सकिँदैन, त्यस्तो ठाउँ हो नरक। यदि हामीमध्ये तपाईँ ख्रीष्टलाई पछ्याउने चेला हुनुहुन्न भने, ख्रिस्टलाई विश्वास गर्ने मध्येको हुनुहुन्न भने यो समय तपाईँलाई अनुरोध गर्न चाहन्छु कि तपाईँको व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर यीशुलाई स्वीकार्नुहोस्, यीशुमाथि विश्वास गर्नुहोस्, किनकि ख्रिस्टमा उनीहरूलाई शारीरिक मृत्युपछि पनि अनन्त जीवन छ र ख्रिस्टमा नहुनेहरूलाई, ख्रिस्टलाई विश्वास नगर्नेहरूलाई मृत्युपछि पनि मृत्यु नहुने अनन्तको नरकको नरकीय जीवन छ। एकजना प्रभुको दासले यसरी भन्नुहुन्छ, किन यस पुल्पिटबाट हरेक हप्ता प्रभु यीशु ख्रिस्टको बारेमा, परमेश्वरको बारेमा, न्यायको बारेमा, पापको बारेमा बारम्बार प्रचारकले प्रचार गरिराख्नु पर्यो, किन सुसमाचार प्रचार गरिराख्नु पर्यो? किनकि तपाईँ नर्क जाँदै हुनुहुन्छ, किनकि तपाईँ नर्क जाँदै हुनुहुन्छ, यसकारण त्यो नर्कबाट नर्क जाँदै हुनुहुन्छ, यु आर गोइङ टु हेल भनेर उहाँले भन्नुहुन्छ। किनकि हामी हरेक मानिसलाई सुसमाचार चाहिन्छ, हामी हरेक मानिसलाई यीशु ख्रिस्ट चाहिन्छ, त्यो पापबाट त्यो मृत्युबाट बस्न हामीलाई परमेश्वर चाहिन्छ। त्यस कारणले गर्दा फुलपिटबाट हरेक हप्ता परमेश्वरको बारेमा, पापको बारेमा, न्यायको बारेमा प्रचार गरिन्छ। के हो मजाक होइन? होइन, यो मजाक होइन, यो गम्भीर विषय हो, यो कसैको निम्ति खेलठट्टा होइन, बच्चाहरूले खेल्ने खेल जस्तो पनि होइन, यो त जीवन र मृत्युको अति नै गम्भीर कुरा हो। मेरो भाइ, के तपाईँ ख्रिस्टमा हुनुहुन्छ? ओ मेरो दिदीबहिनीहरू, के तपाईँ ख्रिस्टलाई प्रभु भन्ने विश्वास गर्नुहुन्छ? प्रिय चर्च, के तपाईँको भरोसा परमेश्वरमा छ? परमेश्वरमाथि विश्वास गर्नुहोस्, ख्रिस्टमा रहनुहोस्, परमेश्वरमा आउनुहोस्, जसले तपाईँ र म जस्तो पापीलाई ख्रिस्टद्वारा हामीलाई हाम्रो पापदेखि फस्न, पापमा फस्नदेखि बचाउनुहुन्छ, जसले मृत्युदेखि बचाउनुहुन्छ र अनन्त जीवन दिनुहुन्छ। पचौबिसको पहिलो हरफमा हेर्नुहोस् न, पचौबिसको पहिलो हरफमा, अब जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, त्यहीँ रोकिनुहोस् है, अब जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ। यो जसले भनेको को हो? उहाँ को हुनुहुन्छ? यो जसले भनेको शब्द कसलाई जनाइरहेको छ? जसले हामीलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ को हो उहाँ? उहाँ को हुनुहुन्छ? माता मरियम, कोरियाको आङसाङ, चर्चका फादरहरू, पोपहरू, या संसारमा छाइरहेको साई बाबा? को हुनुहुन्छ जसले हामीलाई पापदेखि बचाउन सक्नुहुन्छ? कि तपाईँले आर्जन गरेको शिक्षामा, डिग्रीमा, कि तपाईँमा भएको ज्ञान बुद्धि विवेकले त्यो पापबाट तपाईँलाई छुटकारा दिन सक्छ? यी मध्ये कसैले पनि तपाईँको पापदेखि फस्नबाट, पापबाट बचाउन सक्दैन। मात्र, केवल मात्र परमेश्वरले पापमा फस्नदेखि पापदेखि बस्न बचाउनुहुन्छ। मात्र परमेश्वरले, केवल परमेश्वरले मात्र हामीलाई पापबाट बचाउनुहुन्छ। यदि तपाईँ यस कार्यमा मेरो पनि योगदान छ, मैले पनि त पापदेखि फस्नलाई कोसिस गरेर पो त्यो पापबाट बचेको हो, पापबाट बचेको हो भन्नुहुन्छ भने तपाईँ त्यस्तो खालको व्यक्ति हुनुहुन्छ जो सफा गरेको रोडलाई, बाटोलाई फेरि पनि कुचोले बढाएर ए म पनि सफा गर्दैछु है भने जस्तो मात्रै हो। अघि भर्खरै वचन पाठ गरेको खण्डमा अभिमेलेकले भने जस्तै हो, मेरो शुद्ध विवेकले गर्दा पो अहिलेसम्म म निर्दोष छु त, मेरो शुद्ध विवेकले गर्दाखेरि पो सारालाई छुएको थिइनँ त भनेर परमेश्वरसँग प्रतिउत्तर गरिरहेको, त्यो खालको स्वधर्मी बना हामी आउँदछ, तर हामी त्यो हुन सक्दैन। वास्तवमा परमेश्वरले मात्र पापबाट बचाउनुहुन्छ। दोस्रो समयको 11 अध्यायमा हेऱ्यौँ भने त्यहाँ राजा दाउदको बारेमा हामी पाउँदछौँ। राजा दाउद एक शक्तिशाली राजा हुनुहुन्थ्यो, उहाँ धेरै राज्यहरूको राजाहरूलाई परास्त गर्दै त्यो आफ्नो कब्जामा पारेर त्यो आफ्नो राज्यलाई बृहत् बनाउनु भएको थियो. उहाँ एकदमै शक्तिशाली हुनुहुन्थ्यो. उहाँ शक्तिशाली राजा भएर पनि आफूलाई पाप गर्नबाट जोगाउन सक्नु भएन, आफूलाई त्यो बच्चेबासँग व्यभिचार गर्नबाट बचाउन सकेन. काम बासना मजा लिएर बच्चेबासँग व्यभिचार गरी पठायो, अनि त्यसपछि उसको पति उरियाको हत्या गरी पठायो. हामी सबैले उत्पत्तिको 20 अध्यायलाई फेरि पल्टाउँ न एकचोटि. उत्पत्ति 20 अध्याय 4-5, 4-6 पदसम्म यहाँ सबैको निम्ति म पढाइदिनेछु. तपाईँहरूले आफ्नो बाइबलमा म सँगसँगै पछ्याउनु होला, ताकि यो कुरो पढ्दै गर्दा तपाईँहरूले बुझ्नुहुनेछ. उत्पत्ति 20 अध्यायको 4-6 पदसम्म आशा गर्दछु यहाँहरू सबैले पाइसक्नु भएछ. अभिमेलेक अहिलेसम्म साराको नजिक गएका थिएनन्, यसकारण उनले भने, हे परमप्रभु, के तपाईँ निर्दोष जातिलाई मार्नुहुन्छ? तिमी मेरो बहिनी हुन् भने त्यस मानिसले आफैले मलाई भनेको थिएन र? त्यस स्त्रीले पनि तिनी मेरो दाजु हुन् भने कि थिएनन् र? मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको छु. हेर्नुहोस् उहाँको सुधर्मीपना. तब परमेश्वरले उनलाई सपना भन्नुभयो, हो मलाई यो कुरा थाहा छ कि तेरो शुद्ध विवेकले यो तैँले गरेको होस्, मेरो विरुद्धको पापबाट तलाई जोगाउने पनि म नै हो. यसैले त मैले तलाई त्यसलाई छुनेन. यहाँ परमेश्वरले अभिमेलेकलाई उहाँको सुधर्मीपनालाई हक्काउँदै हुनुहुन्छ. होइन होइन, त्यो पापमा त मैले मेरो शुद्ध विवेकले गर्दा मैले बसेको, मैले पाप गरेको होइन भन्ने अभिमेलेकलाई परमेश्वरले जवाब भन्नु, होइन त्यसबाट जोगाउने परमेश्वर पनि म नै हो, त्यसलाई छुन नदिने परमेश्वर पनि म नै हो भनेर उहाँले भन्नुहुन्छ. हामी देख्दछौँ कि दोस्रो समयमा राजा दाउदले रोक्दा रोक्दै चिप्लेर पाप गरेका होइनन्, र अभिमेलेकले उसको शुद्ध विवेक भएको कारणले उनले पाप नगरेका पनि होइनन्. के राजा दाउदले पाप गरेको कारणले पापी र अभिमेलेकले पाप नगरेको कारणले निर्दोष भएका हुन् त? त्यसो होइन. राजा दाउदले पाप गरेको कारण उहाँ पापी भएका होइनन्, तर पापी भएका कारणले पापपूर्ण काम गरेका हुन्, र अभिमेलेकले सारालाई हात नलगेको कारणले पाप नगरेका होइनन्. यहाँ एकदमै ध्यान दिनुपर्ने कुरा, हामीले बुझ्नु पर्ने कुरा के हो भने, व्यभिचार हत्या गरेका कारण दाउद पापमा फसेका होइनन्, तर उहाँ पापमै भएका कारणले ती पापमै काम गरे. र उसो भए अब के राजा दाउद पापबाट उम्कन सक्नुहुन्न र? सायद उहाँ सक्नुहुन्छ, तर उहाँ आफैले पापबाट उम्कन सक्नुहुन्न. उहाँ आफै त्यो पापबाट उम्कन सक्नुहुन्न, तर परमेश्वरले त्यो बाटो पापबाट बचाउनुहुन्छ. यहाँबाट हामीले बुझ्नुपर्ने कुरा के छ भने, दुवैजनालाई परमेश्वर चाहिन्छ, दाउदलाई पनि अभिमेलेकलाई पनि. राजा दाउदलाई पापबाट बचाउन परमेश्वर चाहिन्छ भने, परमेश्वरले अभिमेलेकलाई पापबाट फस्नदेखिबाट बचाउन परमेश्वर चाहिन्छ. तपाईँ हामीलाई पनि पापबाट र पापमा फस्नदेखि बचाउन दुवै कामको लागि परमेश्वर चाहिन्छ, किनकि उहाँले मात्र यो काम गर्न सक्नुहुन्छ. परमेश्वरले यो काम आफ्नो पुत्र यीशु ख्रीष्टद्वारा हामीलाई पापबाट बचाउनु भयो, र हामीलाई पापमा फस्नदेखि पनि यीशु ख्रीष्टद्वारा नै उहाँले हामीलाई बचाउनुहुन्छ. सायद तपाईँ आफ्नो पापलाई लिएर चिन्तित हुनुहुन्छ होला, दुखित हुनुहुन्छ होला. सायद तपाईँले आफ्नो पापलाई धेरै ठुलो मानिरहनु भएको होला. तपाईँको पाप यति धेरै ठुलो पनि छैन कि परमेश्वरले क्षमा गर्न नसक्ने, र यति सानो पनि छैन कि उहाँले थाहै गर्न नसक्ने र देख्नै नसक्ने. उहाँलाई हरेक कुरा थाहा छ, परमेश्वरलाई सबै कुरा थाहा छ. ए, मैले जे गरे पनि परमेश्वरले बचाउनु हुने रहेछ, पापमा फस्नेदेखि पनि परमेश्वरले नै बचाउनु हुने रहेछ भनेर तपाईँले सोच्नुभएको होला. मलाई अब मनपर्दो जे पाए त्यही ल्याङफ्याङको जिन्दगी जीवन जिउँछु भनेर तपाईँले त्यो प्रकारको जीवन नजिउनुहोस्. प्रिय चर्च, तपाईँ विश्वासी हुँदैमा, तपाईँ ख्रिस्टमा आउँदैमा, तपाईँ चर्च आउँदैमा, तपाईँलाई चर्चका मानिसहरूले बक्तिस्मा दिँदैमा तपाईँलाई पाप गर्ने लाइसेन्स र अनुमति भने दिएको छैन। यो त परमेश्वरले अनुग्रहमा सित्तैमा यसो ख्रिस्तद्वारा हामीलाई आफूतर्फ नजिकमा ल्याउनु भयो। त्यसैले पापमा रमाएर, पापमा हराएर, आनन्द मनाएर ढुक्कैसँग आफैलाई नष्ट हुने काम नगर्नुहोला। दिदी बहिनीहरू, बस्नै लागेको, बस्दै गरेको गर्वलाई तुहानलाई ए एउटा पिल्स त हो नि भनेर पिल्स खाएर गर्वपतन नगराउनु होला। डोन्ट डु एनी एभर्सन, इट्स सिन्स एगेन्स्ट गड। यो गम्भीर पाप हो। त्यो दाउद दाजाले पाप गरेको पापभन्दा फरक छैन। गर्वपतन गराउनु र गराउनु गर्नु र गराउनु आफ्नो बच्चाको घाँटी न्याकेर मारे सर हो। अर्को शब्दमा भन्नुपर्दा हत्या गर्नु हो। तपाईँ आफ्नो सजिलोको लागि, आफूलाई बेजत हुनबाट बचाउनलाई संसारमा आउन लागेको बच्चालाई गर्वमय नाश पार्ने काम नगर्नुहोस्। परमेश्वरले तपाईँलाई पाप गर्ने अनुमति दिनुभएको छैन। यदि तपाईँ परमेश्वरको मानिस हुनुहुन्छ भने परमेश्वरले तपाईँलाई पाप गर्नबाट पनि बचाउनुहुन्छ। तर दिनहुँ पवित्रकरणमा वृद्धि हुँदै ख्रिस्त जस्तै बन्न उहाँले जिम्मेवार दिनुभएको छ र उहाँले आज्ञा पनि गर्नुभएको छ। त्यति हामी वचनमा पढ्छौँ। आँखाको अभिलाषामा, मनको कामुक बासनामा तपाईँको त्यो सोच र शब्दले नै तपाईँले आफ्नो मनमा, हृदयमा पाप गरिसक्नु भएको छ। दिदीबहिनीहरू, के तपाईँ ह्यान्डसम, अग्लो, सुन्दर, धनी केटा देख्दा आँखा चिम्लेर पक्कै पनि अन्धो भएको नाटक त गर्नुहुन्न होला? मेरो पति नहुन सके पनि कमसेकम बोयफ्रेन्डसँग म त बनाउँछु भनेर तपाईँले मनमा लड्डु फुटाउनुहुन्छ होला। यो पनि त एक पापमा फसाउने सुरुवाती छिर्ने ढोका बन्न सक्छ, किनकि हामी यस्ता कार्यहरू, यस्ता हरकतहरू गर्छौँ। किन यस्ता हरकतहरू गर्छौँ? किनकि हामी ख्रिस्टको सुरक्षामा नभएको कारणले त्यस्ता हरकतहरू गरिपठाउँछौँ। दाजुभाइहरू, फुटसल खेल्दा कहिले काहीँ अचानक खुट्टामा लाग्दा बदलाको भावना लिएर पछाडिबाट सकी नसकी एकचोटि होइन, दुईचोटि होइन, अझै पनि हान्ने दाउमा तत्पर तल्लिन रहन्छौँ। के ख्रिस्टमा भएको मानिसले दाजुभाइलाई क्षमा गर्नु पर्दैन र? सायद पति पत्नी हो तपाईँको बाहिर देखिने जोडीमध्ये बेस्ट कपाल देखिनुहुन्छ होला। कतै तपाईँको घरमा सम्बन्धमा चिसो परेर तपाईँको सुत्ने ओछ्यान नै अलग अलग त भएको छैन? बाहिर मानिसहरूको अगाडि हसमुख देखिने, तर भित्र चाहिँ बोलचालै बन्द नहुने पो हो कि? त्यस्तो पो छ कि? हामी आफै त्यो पापबाट आफैलाई जोगाउन सक्दैनौँ। हामी आफै त्यो पापबाट हामी फस्नबाट बस्न सक्दैनौँ। तर होसियार भने अवश्य पनि हुन सक्छौँ। त्यो होसियार कसरी हुने त? युदालाई भन्ने खोजेको यही होइन र? त्यतिखेरको समयमा धेरै अनि झुटो शिक्षाहरूले संसारलाई, त्यहाँका मानिसहरूलाई गाजिसकेको थियो, पापतिर ढकिलिरहेको थियो। अनि युदाले भन्नु खोज्नु भएको पनि त्यो झुटा शिक्षादेखि, त्यो पापहरूबाट होसियार रहनको लागि के भन्नुभएको थियो? विश्वासको रक्षा गर्नु, परमेश्वरको प्रेममा रहेर प्रभुको प्रतीक्षा गर्नु। युदाले पनि यही गरेका थिए। उनी ती पापहरूलाई देखेर आचिम्मका गरेका थिएनन्, तर उसको विरोध गरेको हामी पाउँछौँ। अन्ततः परमेश्वरले उहाँको सन्तहरूलाई पापमय कुराबाट जोगाउनुहुन्छ। फ 24, अब जसले तिमीहरूलाई, आफ्नो बाइबलमा अब जसले तिमीहरूलाई, तिमीहरूलाई रोक्नुहोस् है, अब जसले, जसले तिमीहरूलाई, यो तिमीहरू भनेको हो? यो यहुदाकै पत्रको पद एकलाई हेरौँ न। यसो ख्रिस्टको दास याकुबको भाइ यहुदाबाट बोलाइएकाहरू, अर्थात् परमेश्वर पितामा प्रियहरू र येशूको निम्ति ख्रिस्टमा सुरक्षित राखिएकाहरू। के उहाँले सबैलाई बचाउनुहुन्छ त? होइन, तर यहाँ भनेको तिमीहरू चाहिँ ख्रिस्टले बचाउने विश्वासमा, बचाउने अनुग्रहले बचाउनु भएका तपाईँ हामी मानिसहरूलाई, चर्चलाई उहाँले बचाउनुहुन्छ। जसले जुन परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट हाम्रो निम्ति क्रुसमा मर्न दिनुभयो र हामीलाई पापबाट छुटकारा गरिदिनु अनन्त जीवन. प्रिय चर्च, सायद तपाईँले यसरी बुझ्नुभएको होला, ए परमेश्वरले नै मलाई पापमा फस्नदेखि बचाउनु हुने रहेछ, अब मेरो के काम, मेरो केही पनि काम छैन, हात बाँधेर चुपचाप बस्छु, त्यसै होस् होइन, त्यसरी नबुझ्नुहोस्, चुपचाप नबस्नुहोस्. योद्धाले पद तिनमा के भन्नुहुन्छ, प्रिय हो हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्नु. योद्धाले के गरिराख्नु भएको छ भन्दाखेरि त्यो सुम्पिएको विश्वासलाई रक्षा गर्नको लागि उहाँले आग्रह गरिराख्नु भएको छ. परमेश्वरले गर्नुहुन्छ, तपाईँको केही काम छैन, तर परमेश्वरले तपाईँद्वारा त्यो विश्वासको रक्षा गरेको उहाँ चाहनुहुन्छ. अब त्यो कसरी गर्ने त, त्यो ईश्वरीय मानिसहरूदेखि होसियार रहनलाई त्यतिखेर ती योद्धाले ती मानिसहरूलाई अराएका थिए. अब यो सन्दर्भमा हामी चुरचुरु त्यो पापदेखि बच्नको लागि त्यो विश्वासलाई रक्षा गर्नलाई हामीले के गर्नुपर्छ त, त्यो कसरी गर्ने, परमेश्वरको प्रेममा राखेर पवित्र विश्वासमा वृद्धि भएर पवित्र कर्ममा हुर्कनलाई तत्पर लागि परेर, अनि त्यसको लागि हामीले के गर्नुपर्छ त, त्यसको लागि हामीले दैनिक बाइबल पढ्नु पऱ्यो, वचन सुन्नु पऱ्यो. के तपाईँ दैनिक आफ्नो बाइबल पढ्नुहुन्छ, तपाईँले सुन्दै गरेको वचन बाइबलले छ कि छैन, के तपाईँले छुट्याइराख्नु भएको छ, यो महत्त्व छ कि तपाईँ कसले प्रचार गरेको वचन सुन्दै हुनुहुन्छ त्यसले महत्त्व लाग्छ, के तपाईँ ईश्वरशास्त्रीय सम्बन्धित अरू पुस्तकहरू पढ्नुहुन्छ, बजारमा धेरै पुस्तकहरू छन् जुन पुस्तकहरूले तपाईँको ईश्वरशास्त्रको बुझाइलाई गलत आकार दिन सक्छ, होसियार हुनुहोस्, सही ईश्वरशास्त्र सम्बन्धित पुस्तकहरू मात्र पढ्नुहोस् जसले तपाईँलाई परमेश्वरसँग रहिरहन सहायता गर्छ. के तपाईँ बाइबलका परमेश्वरलाई चिन्नुहुन्छ, कतै तपाईँले जान्नुभएको चिन्नुभएको परमेश्वर भावनाको परमेश्वर पो हुनुहुन्छ कि, कोठाको भित्तामा टाँसेर सजाएर राखेको चित्रको परमेश्वर त हुनुहुन्न, हामीले परमेश्वरलाई भावनामा महसुस गरेर पुज्दैमा जान्दैमा हामीले सत्य परमेश्वरलाई बाइबलको परमेश्वरलाई चिनेका हुँदैनौँ, र उहाँले पनि हामीलाई चिनेको हुनुहुन्न. परमेश्वरले हामीलाई वचनद्वारा ख्रीष्टमा आफ्नो नजिक ल्याउनु भइकन उहाँले आफ्नो मानिस तुल्याउनु भएको छ. परमेश्वरले तपाईँलाई चिन्नु पर्यो, तपाईँले परमेश्वरलाई चिन्दैमा जान्दैमा तपाईँ उहाँको मानिस हुनुहुन्न. के तपाईँले चिनेको परमेश्वर बाइबलको परमेश्वर हुनुहुन्छ, यदि तपाईँ परमेश्वरको मानिस हुनुहुन्छ भने तपाईँलाई उहाँले आफ्नो महिमाको सामान निष्कलङ्क पनि प्रस्तुत गर्नुहुन्छ. आजको वचनको दोस्रो बुदा, केवल परमेश्वरले मात्र हामीलाई उहाँको महिमाको सामान निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ. प 24 तेस्रो हरफलाई हेरौँ त, जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ. परमेश्वरले हामीलाई पापमा फस्नदेखि मात्र बचाउनुहुन्न, उहाँले आफ्नै सामुने निष्कलङ्क पनि प्रस्तुत गर्नुहुन्छ. यो निष्कलङ्कलाई अर्को शब्दमा भन्नुपर्दा दोषरहित, निष्कोट, खोटरहित भन्ने बुझिन्छ. अनि यो शब्द कहाँनिर कतिखेर प्रयोग हुन्छ त, यो अदालतमा न्यायाधीशहरूले कसैको मुद्दा छिनफाना गर्न चलाउने शब्द हो. हामी पनि एक समय परमेश्वरलाई चिन्दैन थियौँ, उहाँको विरुद्धमा थियौँ, उहाँप्रति विद्रोह गर्थ्यौँ, तर परमेश्वरले हामीलाई निष्कलङ्क तुल्याउनलाई हाम्रो सट्टामा ख्रीष्ट येशूलाई क्रुसमा मर्नु दिनुभयो, उहाँले ख्रीष्टद्वारा हामीलाई निर्दोष र दोषरहित घोषणा गर्नुभएको छ र उहाँले त्यो घोषणालाई एक दिन पूर्णता दिनुहुनेछ र त्यही दिनको निम्ति हामी प्रतीक्षा गरिरहेका छौँ। जब परमेश्वरले त्यो न्यायको दिनमा न्याय आसनमा बस्नुहुनेछ तब उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई उहाँको सामान्य निष्कलङ्क दोषरहित प्रस्तुत गर्नुहुनेछ। त्यो दिन नआएसम्म उहाँले नै हामीलाई हाम्रो विश्वासलाई थाम्नुहुनेछ र सुरक्षा दिनुहुनेछ। कहिलेकाहीँ हामीबाट काम बिग्रिन्छ, गल्ती हुन्छ, त्यो कामलाई त्यो बिग्रेको कामलाई झट्टै स्वीकार्नको सट्टा हामी आफैलाई निर्दोष साबित गर्न अनेक प्रयास गर्छौँ। अझ त्यो काम बिगार्ने म होइन, अरूले नै गर्दा त्यो काम भएको हो भन्ने त्यो बहाना समेत बनाउने गर्छौँ। ट्राफिक पुलिसले कहिले केही कतै समातिहाल्यो भने चुपचाप जरिवाना तिर्नु त परै जाओस्, हामी कसरी हुन्छ झुट बोलेर भागेर उम्कने प्रयास गर्छौँ। के त्यसो गर्दा तपाईँ निर्दोष हुनुहुन्छ? एक्जाममा चिट नचोरी हुँदैन, विद्यार्थीहरूको यो बानी बसिसकेको छ, यो सामान्य भइसकेको छ। के तपाईँको विवेकले तपाईँलाई निर्दोष ठहराइरहेको हुन्छ? अह, हामी यस्ता क्रियाकलापहरू यस्ता हरकतहरू गरिरहेका हुन्छौँ किनकि हामी त्यो पापमा रमाइरहेका हुन्छौँ। परमेश्वरको न्याय फैसला संसारमा संसारको अदालतमा हुने न्याय फैसला जस्तो होइन। संसारको अदालतले अदालती न्यायले फैसलामा काम बिगार्नेलाई खराबीको दोषी र काम केही पनि काम नबिगार्ने मानिसलाई निर्दोष घोषणा गर्दछ। तर परमेश्वरले त हामी उहाँको विरुद्धमा हुँदाहुँदै पनि उहाँको नजरमा खराब हुँदाहुँदै पनि हामी दोषी हुँदाहुँदै पनि परमेश्वरले हामीलाई निर्दोष दोषरहित घोषणा गर्नुभएको छ। हामी असल भएको कारणले गर्दा होइन, हामी धर्मी भएको कारणले गर्दा होइन, हामी नैतिकवान भएको कारणले गर्दा होइन, तर परमेश्वरले सित्तैमा हामीलाई अनुग्रहमा निर्दोष घोषणा गर्नुभएको छ। परमेश्वरले हामीलाई ख्रीष्टद्वारा ख्रीष्टमा बोलाएकोले अब घोषणा भइसकेको कुरालाई पुरा गर्नको लागि त्यो दिन पिताले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ। किनभने येशूले हाम्रो विगतका वर्तमानका भविष्यका पापका ज्याला चुकाउनु पर्ने मूल्य एकैपटक पुरै तिरिदिसक्नुभयो। उहाँले एक किस्ता होइन, पुरै तिरिदिसक्नुभयो। अघि भर्खरै हामीले गाएको येशूले पुरै तिर्नुभयो भजनको चौथो अन्तरामा अनि पूर्ण भई उहाँमा उभिदा सामु सिंहासन अझै भन्नेछु येशू मरे बचाउन मेरो प्राण, येशूले पुरै तिर्नुभयो। आनन्दसित गर्नुभएको धर्मशास्त्र पुरा गर्नलाई उहाँले त्यो काम गर्नु। के तपाईँ परमेश्वरले बचाउनु भएको मध्येको हुनुहुन्छ? के तपाईँ परमेश्वरमाथि भरोसा गर्नुहुन्छ? ख्रीष्ट श्रेष्ठ पुत्र परमेश्वर भइपुगन पनि तपाईँको लागि हाम्रो लागि बचाउनलाई मानव रूप धारण गरी यस संसारमा आउनुभयो, सिद्ध र पवित्र दोषरहित जीवन जिउनुभयो, हाम्रो सट्टामा क्रुसमा मर्नुभयो, पापको सबै मूल्य चुकाउनुभयो, पिता परमेश्वरको क्रोधलाई साम्य पार्नुभयो र पितासँग हाम्रो बिग्रिएको सम्बन्धलाई फेरि मिलापमा लाउनेलाई उहाँ त्यो काम गर्नुभएको छ। उहाँ मरेको मरै हुनु भएन, तेस्रो दिनपछि उहाँ बौरी उठ्नुभयो, स्वर्गमा चढिजानु भएको छ र उहाँले फेरि तपाईँ हामीलाई उहाँको मानिसहरूलाई लिन आउनुहुनेछ। जुन परमेश्वर अनन्त विगतदेखि हुनुहुन्छ र सदा सर्वदा उहाँ भइरहनुहुनेछ, उही एकमात्र परमेश्वरलाई सबै आदर भक्ति र महिमा स्तुति आराधना सदा सर्वदा भइरहेको होस्, किनकि उहाँ मात्र सबै कुराको निम्ति योग्यका परमेश्वर हुनुहुन्छ। हामीले कसको आराधना गर्नुपर्छ? जसले हामीलाई बचाउनु भयो उहाँको आराधना गर्नुपर्छ कि? हामीले कसको आराधना गर्नुपर्छ? आजको वचनको तेस्रो बुदा, केवल परमेश्वर मात्र हाम्रो आराधना ग्रहण गर्ने योग्यको हुनुहुन्छ। पद 25 हेर्नु न, आफ्नो बाइबलमा हेर्नु होला। पद 25, उही एकमात्र परमेश्वर हाम्रा मुक्तिदाता येशू ख्रीष्ट हाम्रो प्रभुद्वारा महिमा प्रभुत्व पराक्रम र अधिकार युग युग पहिलेदेखि आज र सदा सर्वदा भइरहोस्। तपाईँलाई मलाई हामीलाई येशू ख्रीष्टद्वारा पापमा फस्नदेखि बचाउनु हुने र हामीलाई उही ख्रीष्टद्वारा उहाँको महिमाको सामान्य निष्कलङ्क प्रस्तुत गर्नुहुने परमेश्वरले ख्रीष्ट मार्फत हाम्रो आराधना लिनुहुन्छ। उहाँ को हुनुहुन्छ? उहाँ एकमात्र परमेश्वर, उहाँ को हुनुहुन्छ? उहाँ सारा सृष्टिका मालिक, सृष्टिकर्ता हुनुहुन्छ। मानव जातिलाई, यो ब्रह्माण्डलाई, सबै देखिने नदेखिने सबै तारामण्डललाई, यो प्रकृतिलाई, जीव जन्तु आदि इत्यादि सबै उहाँले नै बनाउनु भएको हो। त्यही एकमात्र परमेश्वर। एकमात्र परमेश्वर शब्दले के जनाउँछ? मानिसले बनाएको, मानिसले अरू धेरै ईश्वरहरू पुजेको परमेश्वरहरू हुनसक्छन्। मानिसहरूले पुज्दै आएको, मान्दै आएको अरू धेरै संसारमा त्यस्ता परमेश्वरहरू होला जो सानो जीवबाट सुरु भएर जिओडी हुन्छ। तर हाम्रा परमेश्वर, हामीले मानेको परमेश्वर क्यापिटल जीबाट सुरु हुन्छ, जो जिओडी गड हुन्छ। मैले यो पढाउनु खोजेको होइन, तर यहाँ फरक पनि छुट्याउनु खोजेको। मानिसहरूले बनाइएको परमेश्वर सानो परमेश्वर, जो अनि सानो जीवबाट सुरु हुन्छ, तर जो विगतदेखि हुनुहुन्थ्यो, विगत अनन्तकालदेखि हुनुहुन्थ्यो, जुन परमेश्वर हाम्रो परमेश्वर हुनुहुन्छ। हामीले पुज्दै गरेको, हामीले आराधना गर्दै गरेको परमेश्वर त हाम्रो मुक्तिदाता परमेश्वर हुनुहुन्छ, जसले हाम्रो लागि आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट हाम्रो सट्टामा कलवरी क्रुसमा मर्न दिनुभयो र हामीलाई पापदेखि उद्धार गर्नुभयो र मुक्ति दिनुभयो। उही परमेश्वर जो बाइबलमा, बाइबलको परमेश्वर हुनुहुन्छ, बाइबलमा भनेको परमेश्वर हुनुहुन्छ। मनले भनेको होइन, भावनाले भनेको होइन, तस्विरमा देखेको होइन, सपनामा आएको परमेश्वर हुनुहुन्छ। उहाँ त बाइबलका परमेश्वर हुनुहुन्छ। के तपाईँ त्यही बाइबलका परमेश्वरमाथि भरोसा गर्नुहुन्छ? के तपाईँले पुज्दै गरेको, तपाईँले आराधना गर्दै गरेको परमेश्वर बाइबलका परमेश्वर हुनुहुन्छ? यहाँ हाम्रा शब्द दोहोरिएको पाउँछौँ, जस्तै 25:1 हाम्रा मुक्तिदाता, अनि 25:2 खण्डमा दोस्रो हरफमा पाउँछौँ हाम्रा प्रभुद्वारा। यो हाम्रा शब्दले, हाम्रा भन्ने बित्तिकै यहाँ एकजनाको परमेश्वर, एकजनाको प्रभु होइन रहेछ भन्ने कुरा हामीले यहाँबाट प्रष्ट पाउँछौँ। यो हाम्रा शब्दले एक चर्चलाई इङ्कित गरेको छ, एउटा समूहलाई इङ्कित गरेको छ, एउटा समुदायलाई इङ्कित गरेको छ। युदाको यो पत्र एक व्यक्तिलाई लेखिएको होइन, र उहाँले यो पत्र चाहिँ चर्चको सन्दर्भमा, एउटा समूहको सन्दर्भमा लेख्नुभएको जस्तो देखिन्छ। यस कारणले हामीले परमेश्वरलाई आराधना गर्दा हामी बेग्ला बेग्लै, एक्लै एक्लै आफै फतफताउँदै गर्दैनौँ। हामीले साँचो परमेश्वरलाई, बाइबलका परमेश्वरलाई चाहिँ सामूहिक रूपमा उहाँलाई आराधना गर्छौँ। के तपाईँ सामूहिक आराधनाको निम्ति हुने हरेक हप्ता सेवामा, चर्चको चर्चमा तपाईँ उपस्थित हुनुहुन्छ, सहभागी जनाउनुहुन्छ? कि होइन, म त जतिखेर गरे पनि, घरैबाट गरे पनि हुन्छ भनेर घरमै बसेर परमेश्वरको आज्ञालाई तपाईँले उल्लङ्घन गर्दैनुहुन्छ? यहाँ तपाईँ गलत नहुनुहोस्। मैले उहाँको महिमा गर्दा परमेश्वर महिमित हुनुहुने रहेछ, मैले महिमा नगर्दाखेरि उहाँको महिमा नहुने रहेछ भनेर तपाईँले गलत अर्थ नल्याउनुहोस्। होइन, त्यसो होइन, परमेश्वर त आफैमा महिमित हुनुहुन्छ। उहाँ अनन्त विज्ञदेखि नै, युग युग पहिलादेखि नै, आज अनि सदा सर्वदा महिमामा महिमित हुनुहुने परमेश्वर हुनुहुन्छ। तपाईँले महिमा गर्दैमा उहाँ महिमित हुनुहुने, र तपाईँले महिमा नगर्दैमा उहाँको महिमा नहुने होइन। उहाँको शासन गर्नमा, प्रभुत्व जमाउनमा, राज्य पराक्रम र अधिकारमा सार्वभौम परमेश्वर हुनुहुन्छ। तपाईँ त धन्यवादी हुनुपर्ने हो कि तपाईँलाई परमेश्वरले महिमा गर्नेको योग्यता बनाउनु भएको छ। येशू ख्रीष्ट मार्फत उहाँको आराधना गर्ने आराधक बनाउनु भएको छ। त्यसैले अब म होइन, म आफ्नै होइन, म उहाँको बनिकन उहाँको वचन पालन गर्ने व्यक्ति हुनुहोस्। एकजना प्रभुको दासले यसो लेख्नुहुन्छ, जब हामी उहाँमा धेरै सन्तुष्ट हुन्छौँ, तब हामी उहाँ परमेश्वरको महिमा हुन्छ। उहाँमा विश्वास गर्नेले उहाँमा भरोसा गर्छ, उहाँमा भरोसा गर्नेले उहाँमा सन्तुष्ट हुन्छ, र जब हामी उहाँमा सन्तुष्ट हुन्छौँ, तब हाम्रो जीवनबाट उहाँको निम्ति निस्किने शब्दका आराधनाहरू, महिमाका कुराहरू हाम्रो जीवनबाट प्रकट हुँदछ। तपाईँ कसको महिमा गर्दै हुनुहुन्छ? गड इज मोस्ट ग्लोरिफाई इन अस वेन यु आर मोस्ट सेटिस्फाइज इन हिम भनेर एकजना प्रभुको दासले भन्नुहुन्छ। सायद त्यो कुरा हाम्रो जीवनमा लागू हुनुपर्दछ। तपाईँले परमेश्वरको महिमा गर्दै हुनुहुन्छ कि आफ्नो महिमा गर्दै हुनुहुन्छ? के तपाईँ परमेश्वरको महिमा गर्दै हुनुहुन्छ कि आफ्नो महिमा खोज्दै हुनुहुन्छ? जीवन जिउने यात्रामा कति कठिनाइहरू, अभावहरू, समस्याहरू भनेको जस्तो नहुँदा, आफ्नो मानिसले साथ नदिँदा सायद हामी अतालिन्छौँ, हामी कमजोर हुन्छौँ, हामी विश्वासलाई पनि त्याग्नेसम्म हामी निर्णय गर्न पुग्छौँ होला, हाम्रो विश्वासमा ह्रास आउँछ होला, परमेश्वरलाई दिनैपर्ने आराधनामा ह्रास आउँछ होला। यसैको चेला पत्रुसको जीवनीलाई हेर्छौँ भने उनले पनि प्रभुलाई, प्रभुसँग यसो भनेका थिए, प्रभु तपाईँको निम्ति म जहाँ जान पनि तयार छु, तपाईँको निम्ति आफ्नो प्राण समेत पनि दिन तयार छु। तर त्यही पत्रुस प्रभु पक्राउ पर्नुभन्दा अगाडि उनले तीनपल्ट इन्कार गरे। यहाँबाट हामीलाई यो कुरा थाहा पाउनुपर्छ कि हामीले परमेश्वरले नदिएसम्म, परमेश्वरले नगरेसम्म कसैले पनि केही पाउनेवाला छैन र कसै कुनै मानिसले सोचेको कुराहरू पनि पुरा हुने छैन। तर परमेश्वरले उहाँको मानिसहरूलाई सम्हाल्नुहुन्छ र सुरक्षित राख्नुहुन्छ। सुसमाचार युहन्नाको 17 अध्यायमा हेर्छौँ भने येशु ख्रीष्ट प्रभुले आफ्नो चेलाहरूको निम्ति, पत्रुसको निम्ति प्रार्थना गर्नुभएको थियो र पत्रुसले उहाँको निम्ति अनि पछिल्लो दिनहरूमा उहाँको निम्ति काम गर्नुभएको हामी पाउँदछौँ। हाम्रो प्रभु येशु ख्रीष्टले आफ्नो चेलाहरूको निम्ति मात्र होइन, उहाँले पिताले दिनुभएका मानिसहरूको निम्ति पनि प्रार्थना गर्नुभयो। जसले पिताले दिनुभएकाहरूको निम्ति नगुमाऊ भनेर पितासँग पुत्रले बिन्ती गर्नुभएको हुन्छ। पत्रुस पनि एक समय ख्रीष्टलाई चिन्दिन, जान्दिन भनेर इन्कार गर्ने व्यक्ति, अब परमेश्वरको ख्रीष्टको निम्ति निर्दलका साथ जिउने व्यक्ति भएका छन्। परमेश्वरले पत्रुसलाई उहाँको महिमाको खातिर मानिसहरूलाई रखवाला गर्ने, आत्मिक भोजनको भोजन खुवाउने काम, नेतृत्व गरेर दोहोऱ्याउने काम गर्ने बनाउनुभयो। अन्तत पत्रुसको विश्वासलाई पुनर्जीवित पार्ने, पत्रुसको विश्वासलाई थाम्ने परमेश्वर नै हुनुहुन्छ। आज हामी लथराउँदै गर्दा हाम्रो विश्वासलाई थाम्ने पनि परमेश्वर नै हुनुहुन्छ। हो, उही येशु ख्रीष्ट जसले तपाईँ र मेरो निम्ति, हाम्रो निम्ति जिउनुपर्ने सिद्ध जीवन उहाँले जिउनुभयो। हामी मर्नुपर्ने त्यो सापरी कुशमा येशु ख्रीष्ट मर्नुभयो हामीलाई बचाउनलाई। परमेश्वरले आफ्नो एकमात्र पुत्र येशु ख्रीष्टलाई त्यो क्रुसमा चकनाचुर पार्नुभयो। अब केही डर छैन, किनकि प्रभु येशु ख्रीष्ट हाम्रो साथमा हुनुहुन्छ, किनकि उहाँ हाम्रो साथमा हुनुहुन्छ। उहाँ मेरो निम्ति, तपाईँको निम्ति पितासँग बिन्ती गरिराख्नुभएका छन्। जबसम्म हामी उहाँको सामान्य फेस टु फेस उहाँलाई देख्दैनौँ, उहाँसँग भेट्दैनौँ, तबसम्म पितासँग प्रार्थना गरिरहनुहुनेछ, अन्तर्विन्ती गरिराख्नुहुनेछ। उही परमेश्वरले जुन विश्वासमा हामीमा सुरु गर्नुभएको छ, त्यो विश्वास पुरा नभइन्जेल उहाँले हामीलाई थाम्नुहुनेछ, उहाँले हामीलाई सुरक्षा गर्नुहुनेछ। हो, जीवन सङ्घर्षमा अटल रहन नसक्दा, परीक्षा गर्नेले सताउँदा, विश्वास धर्म रहँदा नआतिनुहोस्। अब सबै सक्यो भनेर नठान्नुहोस्, ख्रीष्टमा विश्वास गर्नुहोस्, ख्रीष्टले थाम्नेछ। के तपाईँ येशु ख्रीष्टलाई आफ्नो प्रभु भनिकन स्वीकार्दै उहाँमाथि भरोसा गर्नुभएको छ? तपाईँले कसमाथि भरोसा गर्दै हुनुहुन्छ? आउनुहोस् हामी प्रार्थना गरौँ।